نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. محترم عزیز بہنوں اور بھائیوں، اللہ تعالیٰ کے فضل و کرم سے آج ہم 30ویں پارے کے مضامین پہ پہنچ گئے ہیں. یہ آخری پارہ ہے اور اس پارے کے اندر 37 صورتیں ہیں اور 11 صورتیں 29ویں پارے میں ہیں جو ہم نے کل جن کا جائزہ لیا تھا. تو دو پاروں کے اندر 48 صورتیں ہیں کل ملا کے، اور ان کے اندر جو ہے 29ویں پارے کی ساری صورتیں مکی صورتیں ہیں، اور 30ویں پارے کے اندر بھی سوائے ایک صورت، سورہ نصر جو ہے، یہ بالاتفاق مدنی صورت ہے، اور باقی جو صورتیں ہیں وہ ساری کی ساری مکی صورتیں ہیں. اگرچہ سورہ بینہ اور سورہ زلزال اور موعظتین، قل اعوذ برب الفلق، قل اعوذ برب الناس، ان کے بارے میں جو ہے ہمیں مختلف اقوال ملتے ہیں، لیکن ان کے بارے میں بھی مضبوط رائے یہ ہے کہ یہ مکی صورتیں ہیں. یہ بھی تو اس طریقے سے ہم تمام کی تمام مکی صورتوں کا جو ہے وہ جائزہ آپ کہہ سکتے ہیں کہ ان صورتوں میں لیں گے. اب 30ویں پارے میں جو 37 صورتیں ہیں، اب آدھے گھنٹے کے اندر ان سب کا جائزہ ممکن نہیں ہے. آپ کو جو اس کے جو دو ڈھائی پیجز تھے صورت اس پارے کے مضامین کے، جو جائزہ تھا صورتوں کے مرکزی مضامین تھے، وہ ہم نے آپ کو مل گئے ہوں گے، فارورڈ کیے ہیں، آپ کو اندازہ ہوا ہوگا پڑھ کے. لیکن ہم مجموعی طور پر جو اجمالاً ان کا جو ہے وہ یہ جو مکی صورتیں ہیں ان کے بارے میں تھوڑی سی جو ہے اس کے بارے میں ہم بات کرتے ہیں، اور اس کے بعد پھر مجموعی طور پر جو ہم نے قرآن میں پڑھا ہے اس کے بارے میں ایک جو ہے ہم دوسری بات انشاءاللہ پھر اس کے بعد میں کریں گے. اب یہ تمام مکی صورتوں کا مرکزی مضمون جو ہے وہ انذار آخرت ہے، خاص طور پر 29ویں اور 30ویں پارے کا. انذار سے مراد ہے ڈرانا، اور آخرت سے مراد ظاہر ہے قیامت کا روز ہے، اور قیامت اور روز قیامت اور قیامت کے روز کے بعد کے جزا و سزا اور اس کے بعد کے جو احوال ہیں وہ یہ سارا بیان کرنا، یہ انذار آخرت ہے. تو جو آخرت یہ جو ہے عقیدہ ہے، یہ اسلام کے تین بنیادی عقائد میں سے، آپ کو پتا ہے ان کو ایمانیات ثلاثہ بھی کہتے ہیں. یہ تین عقائد ثلاثہ جو اس میں بیان کیے گئے مکی صورتوں کے اندر، اور یہ تین بنیادی عقائد ہیں، اور وہ ہے توحید، رسالت اور آخرت. تو تین میں سے ایک یہ جو ہے ایک اہم عقیدہ ہے. اچھا، دیگر مذاہب کے خلاف برخلاف جہاں پہ ان دوسرے مذاہب میں یا تو پھر آخرت کا عقیدہ پایا ہی نہیں جاتا، یا پھر اگر ہے بھی صحیح، جن مثلاً جو توحیدی مذاہب تھے ان میں اگر ہے بھی تو اب وہ بہت دھندلا اور مبہم سا ہو گیا ہے، انہوں نے چیزوں کے ساتھ اس طرح دوسرے عقائد غلط خلط پلط کر دی ہیں اس کے ساتھ، آخرت کے عقیدے کے ساتھ، کہ اب وہ ایک دھندلی سی اس کی ایک جو ہے تصویر ہے. اس کے برخلاف اسلام کے اندر عقیدہ آخرت نہایت مفصل بھی ہے اور مدلل بھی ہے، یعنی اس کی تفصیلات بھی خوب بتائی گئی ہیں، بڑا واضح طور پہ جو ہے بتا دیا گیا ہے، اور پھر ان کو جو ہے ان کو دلائل کے ساتھ بھی بتایا گیا ہے، اور یہ دلائل جا بجا ان مکی صورتوں کے اندر جو ہے ہمیں ملتے ہیں. ان میں آفاقی دلائل بھی ہیں، مثلا یونیورس سے، کائنات سے، کائناتی جو آیات ہیں اللہ تعالی کی نشانی ہیں وہ ان سے، تاریخی طور پر بھی دلائل ہیں، اور انفسی دلائل بھی ہیں. اور یہ ساری چیزیں جو ہے ہم مسلسل اس جو پروگرام ہے ہمارا، جو پارے کے جو اہم مضامین ہیں ان کے اندر ہم نے ان دلائل کو جو ہے تقریباً ہر روز ہی یہ زیر بحث جو آتے رہے، اور ان دلائل سے پھر یہ حقیقت ثابت کی گئی ہے کہ اس دنیا کے با مقصد اور باغایت ہونے کا لازمی نتیجہ یہ ہے کہ ایک دن یہ دنیا ختم ہو جائے گی، اور اس کے بعد ایک فیصلے کا دن آئے گا جس دن نیکوکاروں کو ان کی نیکی کا جو ہے اللہ تعالیٰ صلہ عطا فرمائے گا، اور پھر جو مجرم ہوں گے وہ اپنی کیے کی سزا پائیں گے. اب یقیدہ آخرت اللہ کے حضور پیشی کا خوف رکھنا اور اپنے اعمال کے لیے خود کو جواب دینا، یہ اگر ان نٹشل آپ کہہ سکے تو یہ عقیدہ آخرت ہے. اب انسان کی زندگی میں ساری خرابیاں اور گناہ کے کام اور برائی کے کام جو آتے ہیں، انسان جو کرتا ہے، وہ دراصل اسی عقیدے کی انکار کی وجہ سے ہوتے ہیں، یا پھر عقیدے کی کمزوری کی بنا پر ہوتے ہیں کہ انسان نے اس عقیدے کو اتنی اہمیت ہی نہیں دی ہے. ہاں کہیں اس نے تسلیم تو کیا ہے، उसने कुछ अल्फाज तो कहे थे, पढ़े थे, लेकिन उसके बाद फिर सारी जिंदगी जो है उन अल्फाज पे कभी उसकी हकीकत, अल्फाज की हकीकत पे कभी गौर नहीं किया, और यूं फिर वो उसका जो है जिंदगी पूरी आखिरत के अकीदे से बेनियाज गुजरती है। वरना अगर ये अकीदा इंसान का पुख्ता हो और हर वक्त उसके पेशे नजर आए तो, और ये यानी उसके जहन में हो कि उसके तमाम के तमाम आमाल जो कर रहा है वो रिकॉर्ड हो रहे हैं, और उससे हर अमल का अपने रब के हुजूर उसको जवाब देना है, और फिर इस जवाब पे के बदले, इस एहतसाब के बदले जजा सजा भी होगी, तो फिर कोई वजह नहीं है कि अल्लाह रब बंदा जो है वो अपने रब का मुती बन के ना रहे और लोगों पर जुल्म ज्यादती करता फिरे, या फिर लोगों के हकूक जो है वो गसब करता फिरे। और यही वजह है कि इस अकीदे पे जो है बहुत ज्यादा जोर दिया गया है, ताकि लोगों के जहन में रहे कि बहरहाल तुम्हें अल्लाह ताला देख रहा है और तुम्हारा एहतसाब होना है। अब ये मक्की सूरतों में तीन अकायद जो है ये जिनका जिक्र किया गया, ईमानियात सलासा, ये बड़े तसलसल के साथ बयान किए गए, अकीदा तौहीद और वही इलाही पर यकीन, यानी रिसालत का अकीदा और आखरत। इस तसव्वुर के मुताबिक इस कायनात के बारे में फिर उसका जो भी नजरिया बनता है, यानी अगर आप ये नजरिया यकीदा रखें तो आपका कायनात का, इंसान का, उसके अमाल का ये पूरा एक और नजरिया होगा, और अगर ना रखें तो फिर उसका एक दूसरा नजरिया होगा। तो इस तसव्वुर के साथ इंसान का जो नजरिया बनता है उससे पूरी कायनात और खाले का एक कायनात का ताल्लुक वाज़े हो जाता है कि मैं कौन हूं और मेरा रब कौन है और मेरी क्या बाउंड्रीज हैं और मेरे रब के जो है वो क्या अख्तियार और कुदरत है। ये सारे तौर पर ये नक्शे जो है वाज़े हो जाता है। खाले का कायनात का शऊर अगर इंसानी तसव्वुर में और अकायद में जिंदा हो, यानी इंसान की तहत शऊर के अंदर भी और शऊर के अंदर भी और उसका कीदा भी जो है यही हो, खाले कायनात का शऊर, और फिर ये मुसर भी हो और ये फाल भी हो, तो ये तस्वर इंसान और खुदा के दरमियान अबद व मबूद का ताल्लुक कायम कर देता है कि इंसान जान लेता है कि मैं अबद हूं, मैं मखलूक हूं, मेरा रब जो है वो है जिसने सब चीजों को जो है तख्लीक किया। तो इसके मुताबिक फिर वो उसके हिसाब से जिंदगी गुजारता है और उसकी जिंदगी जो है वो बिल्कुल सही डायरेक्शन में गुजरती है। इससे अंदाजा होता है कि क्यों मक्की सूरतों के अंदर इतना जबरदस्त और इतना, दो तिहाई से ज्यादा कुरान मक्की सूरतों में मुश्तमिल है, और सब के अंदर तकरीबन हर मक्की सूरत के अंदर इन मौजूआत को मौजूए बहस बनाया गया है। और फिर इंसान जो ये जो उसका कीदा बनता है आखिरत का, उसी हिसाब से फिर दुनिया की चीजों की भी, बल्कि पूरी जो उसकी जिंदगी गुजरती है, जो चीज उसे वो कहते हैं कम एकरास, जिस चीज की भी उसके सामने आती, तो फिर उस चीज की कदर कीमत और उसका तायुन और अपनी जिंदगी का रास्ता फिर वो इसी के जरिए से मुतय्यन करता है कि मैं कौन हूं और मेरी क्या हैसियत है। अब इन ये जो मक्की सूरतों, मक्की सूरतें हैं ये जो नाजिल हुई है, अब इनके अंदर भी दो जो है गिरोह, एक तो वो गिरोह है सूरतों का जो इब्तदाई दौर में जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को नबूवत मिली तो उस वक्त नाजिल हुआ, तो ये इस दौर का इब्तदाई दौर के जो दावत की मुनासबत से उसके फिक्रे बड़े मुख्तसर हैं, जबान बड़ी शीरी और शुस्ता है, और मुखातिब कौम के ज़ौक के मुताबिक बेहतरीन अदबी रंग लियो, क्योंकि ये वो कौम थी जिसमें बड़ा आला अदबी रंग जो है मौजूद था, और खिताबत और बलागत और ये चीज ली हुई थी, और इन सब के अंदर जो कुरान की उस वक्त सूरतें भी उतरी उनके अंदर उसने तनासब के एतबार से और रवानी के एतबार से जो है वो जबरदस्त अदबी रंग ली हुई है। आलमगीर सदाकतें बयान की गई हैं, लेकिन वो मकामी रंगो जबान में जो है वो बयान की गई है, उनको बयान किया गया है ताकि लोगों को अजनबियत मालूम ना हो। फिर दूसरा जो सूरतें हैं मक्की सूरतें, वो कश्मकश के दौर की, यानी 4-5 हिजरी के बाद की सूरतें जो नाजिल हुई हैं, तो वो जो है उनके अंदर बड़े, ये इनका सलूक जरा सा मुख्तलिफ है, इनमें बड़े पुरजोश खुतबे हैं जिनमें बड़ी रवानी है, यानी जैसे दर्जा की रवानी होती है और जिसमें जैसे आग की तंदो तेज तासीर होती है, उनके अंदर वो तासीर है, और इनके अंदर ईमान की दावत दी गई है और मुसलमानों को जो जमाती शऊर की जो है उसकी हिदायत है, और तकवा है और परहेजगारी है और सीरत की पाकीजगी है और सब्र सबात है, साबित कदमी है, जद्दोजहद के तकाजे हैं, और तूफानों का मुकाबला करने का हौसला जो है उनका सबक ली हुई है ये सूरतें जो है ये आई है। और फिर ये मुखालफीन को और मुनकरीन को इनकार और गफलत के नतीजे से खबरदार करती है, यही वो चीज है जिनको इंतजार कहा गया है, उनको बताया गया है कि तुम बहरहाल ये एक तुम्हारे आगे एक ऐसा जो है नतीजा आने वाला है उसके लिए फिर तैयार रहो अगर तुम झुटलाते हो तो। और फिर इसके ऊपर जो है बड़े जबरदस्त नाकाबिले तरदीद इररिफ्यूटेबल एविडेंसेस शवाहिद पेश किए गए हैं, और ये आंखों देखे भी हैं जो बिल्कुल इंसान जिनको पूरे हर रोज रोजमर्रा के मुशाहदे से इंसान देखता है इस कायनात के अंदर और नेचुरल फिनामास की सूरत के अंदर, और फिर तारीखी तौर पर भी जो है वो दलाइल पेश किए हैं जिनसे अरब के लोग बिल्कुल वाकिफ थे। उनके बुरे अखलाक, उनके जाहिलाना रसूम और रिवाज और हक दुश्मनी पर उनको इंतबाह किया गया है कि ये देखो तुम्हारे रवैये हैं, तो उनको बिल्कुल उनकी शख्सियत का जो है वो आईना दिखा दिया गया है। वो इसलिए ये सब कुछ है कि लोगों की गफलत दूर हो जाए, उनको सोचने पर मजबूर किया जाए। फूड फॉर थॉट्स भी है और वार्निंग भी है और तहदीद और धमकी भी जो है, हर किस्म का उसलूब को जो है अपनाया गया है ताकि उनके सोए हुए जमीर को जो है वो जगाया जा सके। अब तीसरे पारे की सूरतों के भी यही मुबायस हैं सारे। इसके अंदर मसला मुबदा है, यानी इंसान और कायनात की तखलीक का आगाज है, उसकी बात की गई है, और उन सब के अंदर जो बताया गया है यानी इससे तौहीद को साबित किया गया है। फिर मुआद दोबारा जीकर उठकर हिसाब किताब देने का जो अकीदा है उसकी बात की गई है। फिर इंजार है यानी पेश की खबरदार किया गया अंजाम से लोगों को, और बशारतें भी दी गई हैं कि अगर तुम ईमान ले आओगे तो तुम्हें फिर ये अल्लाह ताला की तरफ से ये इनामात है। अब ये जो है मजमूई तौर पर ये इसका जो है जो जो 20वां पारा 30वां पारा था, इस 30वें पारे के जो है सूरतें बहुत सारी हैं और सारे के सारे मजामीन इन्हीं जो है मजामीन से मुतल्लिक है, इन्हीं नुकात और इन्हीं मुबाहिस पर मुश्तमिल है जो आपके सामने जो है वो रख दिए। अब मेरे अजीज भाइयों, मैं आपसे जो है अल्लाह ताला के फजल व करम से, ये उसका खास करम है हम पर और उसका फजल है कि हमने 30 दिनों के अंदर कुरान पाक के जो अहम मजामीन है पारा ब पारा उनका जायजा लिया है अल्लाह ताला के फजल व करम से, और हमने मजमूई तौर पर इजमालन एक जिसे बर्ड आई व्यू कहते हैं कुरान के निजाम और कुरान की तालीमात उसके ऊपर उसको हमने जो है वो किया है, खिताब किया है, उसको मुखातिब किया है, उसको एक्सप्लोर किया है, उस पर अल्हम्दुलिल्लाह उसके मुबायस को हमने जेर बहस लेके आए हैं। ये अल्लाह ताला का खाल फजल करम है हम पे, अल्लाह ताला ने अपने इस मुबारक महीने के अंदर इन मुबारक सातों के अंदर कुरान की मैयत में ये वक्त हमें गुजारने की तौफीक अता फरमाई है, अल्लाह ताला इसे कबूल फरमाए। अब आपके सामने जो है एक आप इसको जरा रिकॉल कर ले, मैं चाहता हूं कि आप देखें कि बहुत सारे लोगों के नजरियात होते हैं जिंदगी के बारे में और मुस्लिम उम्मत के बारे में, और ये बहस जो है वो चलती रहती है वक्तन फवक्तन, कोई भी साहिब जो है साहबे कोई आलिम कोई इसरा जो है उसके हवाले से, कभी किसी की फौत क्यों हो जाता है, कभी कोई और मौका ऐसा आता है कि फलाने ऐसे कहा है कुरान के बारे में और इस मुसलमानों के बारे में, मुसलमानों की इज्तमाहियत के बारे में और इस्लामी निज़ाम के बारे में। तो अब आप जो है ये इंशाल्लाह जो जो हजरात भी इस प्रोग्राम के अंदर शामिल रहे हैं, तो हम बिल्कुल कुरान से दूर जाकर कहीं ने अपने मतालब बयान नहीं किए, बल्कि कुरान के जो है कुरान के जो मौजूआत हुआ करते थे उस बारे में से चुन चुन कर हमने, ये तो हो सकता है कि कुछ हमसे मजामीन जाहिर है जो रह गए हूँ और बहुत से रह गए हूँ और शायद 50% भी इस तरीके से कर, लेकिन चीदा चीदा जो नुमाया जो थे जो मेरे कुरान के फहम के हिसाब से जो अहम मजामीन थे वो मैं आपके सामने जो लेके आया हूँ और बयान किए, तो इससे आपके सामने कुरान के निजाम का एक खाका सामने आया होगा। तो मैं चाहता हूँ कि उस पर आप जो है अमली तौर पर अब उस पर गौर करें, और आप जो है कम से कम इस हैसियत में जरूर मौजूद हैं कि आपने इस कुरान के पूरे निजाम का एक जायजा, उस जायजे के अंदर शामिल रहे हैं और जायजा पेश किया गया कुरानी तालीमात का, तो वो जो है वो अब आपके सामने मैं उसका एक बिल्कुल मुख्तसरन, जाहिर ये आपको कोई तफसील का मौका नहीं है, लेकिन मैं मुख्तसरन बिल्कुल उसका एक जो है आउटलाइन आपके सामने जो है वो रख रहा हूँ, और आप फिर इससे जो है इससे इंशाल्लाह ताला मुझ पे मेरे ऊपर भी और आपके ऊपर भी कम से कम किसी न किसी दर्जे के अंदर ये हुज्जत तमाम हो जाएगी कि हमने कुरान के इस निजाम का एक जो है वो खाका समझ लिया है। अब कुरान फर्द को भी मुखातिब करता है, बुनियादी तौर पर कुरान का जो मुखातिब तो इंसान है, और वो इसलिए कि वो इनसे कुरान उतारा ही गया है इंसान की हिदायत के लिए, और ये फर्द की हिदायत और उसके तजकिए का सारा सामान और ज़ादेरा जो है वो लिए हुए है, जो भी मुमकिन तौर पर इंसान को उसकी जो है वो तजकिए और तरबियत के लिए और उसकी روحانی جو ہے مدارج کے لیے اور اس کو جو علائشیں ہیں مختلف جو ہے وہ ان سے پاک کرنے کے لیے اور تزکیے میں جو بھی چیز درکار ہوگی وہ ساری کی ساری قرآن پاک میں صاف صاف طور پر واضح طور پر بتا دی گئی ہے. آپ دعا دیکھ لیں گے کوئی انفرادی کردار کے حوالے سے قرآن میں کتنی جگہیں ایسی تھیں جہاں پہ اوصاف بتائے گئے مسلمانوں کے اور ایمان والوں کے اور خالص ایمان والوں کے, اس کے مقابل کے جو کردار تھے جو ہے وہ جن کے اندر نفاق موجود تھا اور کھوٹ موجود تھا اور کمزور مسلمان تھے, تو ان کی خصوصیات بھی بتائی گئی ہیں تاکہ لوگ جو ہے واضح طور پر جان لے کہ اللہ تعالیٰ کو کون سا کردار مطلوب ہے. قرآن اسی طرح پھر اجتماعیت کو بھی خطاب کرتا ہے, یعنی خالی صرف فرد کو نہیں ہے بلکہ فرد کو تیار کیا جا رہا ہے کسی پرپز کے لیے, اور وہ ہے کہ وہ اجتماعیت کے اندر اپنا ایک رول ادا کرے. اب وہ اجتماعیت جو ہے, یہ اجتماعیت جو جس کو جو اسلام جس کے لیے فرد کو تیار کر رہا ہے, یہ ایک لازمی قرآنی اور دینی تقاضا ہے. اور اگر یہ اجتماعیت وجود میں نہ ہو کہیں پہ یا پھر یہ وجود میں نہ لائی جائے تو قرآن کریم کا بیشتر حصہ آپ دیکھ رہے ہیں کہ ایرریلیونٹ ہو جاتا ہے, وہ بالکل غیر متعلق ہو جاتا ہے پھر. یعنی قرآن کے ایک بہت بڑے حصے سے آپ کہیں یوں کہیں کہ وہ پھر مسلمانوں کی زندگی سے بحث ہی نہیں کرتا, کیونکہ قرآن تو سارا ہے ہی جو آپ دیکھ رہے ہیں کہ اس کا بیشتر حصہ اجتماعیت کو خطاب کرتا ہے. تو آپ دیکھیں گے پھر وہ کہاں پہ اپلیکیبل ہوگا, وہ قرآن کا پھر اتنا حصہ باقی رہ جائے گا جو ایک فرض سے متعلق ہے یا پھر عبادات چند ایک عبادات سے متعلق ہے, وہ پھر رہ جائے گا لیکن اجتماعیت کا. تو یہ مقصد بتانا اس کا, یہ مراد ہے اس آؤٹ لائن سے اس جو ہے کہ آپ دیکھ لیں کہ قرآن کا ایک نظام جو ہے وہ موجود ہے اور اس کے کیا تقاضے. اچھا, اس اجتماعیت کا آغاز دیکھیں کہ آئلی زندگی سے پھر ہوتا ہے. اس میں پھر میاں بیوی ہے, اس کے جو انسٹیٹیوشن ہے آئلی زندگی, اس میں سب سے زیادہ سب سے اہمی بنیادی اہمیت اسی کو دی گئی ہے. اس کے بعد پھر اس کی ایکسٹینشن میں اس کے بچے ہیں اور والدین ہیں اور دیگر رشتے دار ہیں, عزیز و اقربا ہیں, اور پھر یہ ایک وسیع تر خاندانی نظام کی شکل اختیار کر لیتا ہے اور اس کے متعلق ساری ہدایات ہیں. اور یہ خاندانی نظام, فیملی سسٹم, آئلی نظام بطور ادارے کے ایک موجود ہے, اور اس ادارے سے متعلق تمام جو ہے وہ حقوق اور فرائض اور اس کے جو لوگوں کے جو ڈیوٹیز ہیں اور لوگوں کے جو فرائض ہیں اس سلسلے میں لوگوں کی جو ذمہ داریاں ہیں وہ بالکل جو ہے واضح طور پر بتا دی گئی ہیں تاکہ اس کے اندر کی ایمبیگوٹی باقی نہ رہے. اچھا, یہ سب ان سب کے حقوق جو فرائض جو ہے اتنی تفصیل سے بیان کیے گئے ہیں کہ اتنی تفصیل سے کوئی چیز کوئی دوسرا شعبہ قرآن کے اندر بیان نہیں ہوا ہے, اور اسی وجہ سے کہ لوگ اس کے بارے میں کوئی جو ہے کسی شک و شبہ میں نہ پڑے. اچھا, اس اجتماعیت کے لیے ضروری دیگر تمام جتنے شعبہ زندگی ہیں انسان کے متعلق, ان سے متعلق احکامات جو ہے وہ بھی موجود ہیں قرآن کے اندر. وہ کہیں پہ تفصیلی ہیں اور کہیں پہ اصولی ہے اور کہیں پہ اجمالی ہے. مثلا کہیں پہ ڈیٹیل پوری تفصیل موجود ہے, کہیں پہ اصول بتایا گیا ہے اسے خود ڈیرائیو کرو, اخذ کر لو اس سے معاملات ان سے جو ہے. اچھا, ان میں پھر معاشرتی احکامات ہیں اور اقتصادی احکامات ہیں اور سیاسی احکامات ہیں, بین الاقوامی تعلقات ہیں, قانون صلح و جنگ ہے, تہذیب و تمدن کے مباحث ہیں, دیوانی اور فوجداری قوانین ہیں, داخلہ اور خارجہ کے امور ہیں, اور امر بالمعروف ونہی المنکر کا جو ہے وہ جگہ جگہ اس کا جو ابھی ذکر ہے کہ یہ بھی لازمی کام ہے کرنے کا معاشرے کے اندر. یہ اگر چھوڑ دیا جائے تو معاشرہ بہت جلد شکست و ریخت کا شکار ہو جاتا ہے, اور یہی کام بنی اسرائیل نے کیا, تو اس کی بھی جو ہے بات بتائیے. اب آپ دیکھیں, میرا پھر آپ سے سوال ہے کہ یہ ساری چیزیں الحمدللہ سارے مباحث, چاہے اقتصادیات سے متعلق ہو, سیاست متعلق ہو, قانون صلح و جنگ ہو, دیوانی اور فوجداری مقامات, سارے کے سارے ہم نے جو ہے الحمدللہ ان کا تذکرہ آیا ہے, اور جہاں جہاں پہ آیا ہے تو میں نے اس کو بہت زیادہ کچھ زیادہ اہمیت کے ساتھ واضح طور پر جو ہے بیان کیا ہے تاکہ آپ جو ہے یہ جان لیں کہ یہ قرآن کا نظام جو ہے کس طریقے سے قرآن میں موجود ہے. اچھا, اب میں آپ سے یہ جو ہے سوال کرتا ہوں کہ قرآن کا یہ نظام کیوں اتارا گیا؟ اچھا, قرآن میں کے اندر جو یہ نظام پورے کا پورا موجود ہے تو یہ پھر کیوں اتارا گیا؟ ظاہر ہے آپ اگر آپ جواب اس کا, اس میرے خیال میں آپ کے اس کے علاوہ نہیں ہوگا, آپ کہیں گے کہ یہ مسلمانوں کی اجتماعیت کے درمیان یہ لاگو کرنے کے لیے اپلایا گیا ہے, ٹھیک ہے, اور یہی ہے جواب بھی اس کا, یہی ہے کہ یہ اللہ تعالیٰ نے اس لیے کہ لوگ مسلمان اپنی اجتماعیت کے اندر, اپنی جہاں جہاں مسلمانوں کے معاشرے ہیں, ملک ہیں ان کے اندر جہاں پہ یہ اس کو نظام کو لاگو کرے. اب عملی طور پہ کیا ہے؟ عملی طور پر تو یہ لاگو نہیں ہے. اچھا, लेकिन ये दिया जो है उस कायनात के रब ने है, जिसने ये खुद कुरान उतारा है, ये उसका अपना कलाम है, ठीक है। उसने अपने इस कलाम को बे इंतहा, जो चीज अल्लाह की है, अल्लाह की जो है मिल्कियत है, जो चीज अल्लाह के हवाले से है, उसको अगर कोई अहमियत ना दे तो अंदाजा किया जा सकता है उसके साथ क्या मामला होगा। अच्छा, तो फिर उसने जब ये लागू करने के लिए दिया है हमें मुसलमानों को, और हम ये भी देख आए हैं कि इससे पहले उसने इसी तरह का निजाम एक और कौम को दिया था हमसे पहले, उनको लागू करने के लिए दिया और उन्होंने नहीं इसे लागू किया, तो उनको अल्लाह ताला ने किस तरह पनिश किया, उनको सजा दी। अब सवाल पैदा होता है, तो फिर इस निजाम की जो कुरान में दिया गया है इसके निफाज की बात कौन करे फिर? इसका जवाब भी आप, मुझे यकीन है आप कहेंगे कि जाहिर है ये किताब मुसलमानों को दी गई तो इसके निफाज की बात भी मुसलमान करेंगे। अब सवाल पैदा होता है कि कहाँ है ये मुसलमान जो इस अल्लाह ताला के इस निजाम की जो कुरान में दिया गया है उसकी जो बात करते हैं, ये कहाँ है ये मुसलमान? अच्छा, जो चंद एक अगर कहीं पे ये थोड़े से लोग दुनिया के अंदर ये हैं भी सही है, जो ये निजाम की बात करते हैं तो उसके निजाम की या उसके फिर निजाम की तालीम देते हैं, उसके निजाम के नफाज को लाजमी समझते हैं, तो ये लोग थोड़े से लोग जो दुनिया के अंदर, ये अजनबी क्यों हैं मुआशरों के अंदर? इनके बारे में तो किस तरह 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 की बात, ये दकियानूसी है, ये पुराने ख्यालात के लोग हैं, ये कुरान के निजाम को अपनाना चाहते हैं, तो ये अजनबी हैं देखे, तो मुसलमानों की अक्सरियत उनके साथ फिर क्यों उठ खड़ी नहीं होती? तो ये वो सवाल है जो मैं चाहता हूं कि मैं आपके जहनों के अंदर जो है, आप फूड फॉर थॉट्स हैं और इन पे गौर करें आप। अच्छा, ये आप इसके थोड़े से जो है वो आप खुद भी गौर करेंगे, लेकिन जब मैं इसके बारे में जब बात करूंगा तो मैं भी थोड़ी सी इसके बारे में जो है आप इसकी वजह बता सकता हूं अपने तई। अच्छा, ये इसलिए है, ये हम मुसलमान इस कुरान के निफाज की बिलोमूम में कह रहा हूँ, मुआशरों में अक्सरियत की बात कह रहा हूँ, इसके कुरान के निफाज के ये जो तकाजे हैं उनका मुतालबा, उनके लिए खड़े होना, जिद्दोजहद करना इसलिए नहीं होते कि उन पर कुरान के निफाज के ये तकाजे वाजे ही नहीं है। अच्छा, इस मकसद के लिए वो कुरान को पढ़ते ही नहीं है, उनका पढ़ना तो महज जो है अब कुरान के सवाब के लिए रह गया है कि कुरान को पढ़ लो इतनी मरतबा और इतनी मरतबा, और एक आयत में जिसमें कोई शुबा नहीं है कि एक लफ्ज भी पढ़े तो 30 नेकियां मिलती हैं, बस ये नेकियों का बैंक बैलेंस बनाना रह गया है। लेकिन कुरान जिस मकसद के लिए नाजिल हुआ है वो तो मकसद तो ओझल हो गया है, लिहाजा जब ये मालूम ही नहीं है कि मैं क्या पढ़ रहा हूं, तो जाहिर है उसके निफाज का मुतालबा, उसके निफाज के लिए जिद्दोजहद, उसके लिए उठ खड़ा होना, अल्लाह ताला के तकाजों का इल्म होना, ये तो बहुत दूर की बात, पीछे की बात रह गई फिर। और हम तो अब जो है ये कुरान के कारी होने का जो मतलब है उसका मतलब ही यही है कि वो शख्स जो कुरान के अहकाम का मुतखसिस हो, जो स्पेशलिस्ट हो, लेकिन हमने कुरान का कारी समझ लिया है जो कोई तजवीद का फन जानता हो, हालांकि ये बिल्कुल अब ये वो मानी ही नहीं है जो जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के दौर के अंदर, जब बाद के सहाबा के दौर के अंदर, या जो अवलून कुरून अवलून के ऊला के जो मुसलमानों के अंदर ये जो मौजूद था। आप सल्लल्लाहु अलैहि वसल्लम ने खुद फरमाया कि या अबा ज़र लइन तग़दू फतअल्लमा आयतन मिन किताबिल्लाह खैरुल्लका मिन अन तुसल्ली मिया तरीका। ऐ अबू ज़र, अगर तुम सुबह इस हालत में करो कि तुम अल्लाह की किताब से एक आयत सोच समझ के पढ़ लो तो ये तुम्हारे लिए जो है वो 100 रकअतों से पढ़ने से बेहतर है। फरमाया व इन तग़दू फतअल्लमा बाबन मिन अल-इल्म, अगर तुम जो है एक इल्म का एक बाब इसे पढ़ लो तो फिर फरमाया उमेला बिही और लम ये उमल, अगर तुमने उस पर अमल किया है या नहीं किया इरेस्पेक्टिव, फरमाया खैरुल्लाह के मिन अंतुसल्ली अल्फरका, ये इससे ज्यादा बेहतर है कि तुम 1,000 रकतें पढ़ो। अंदाजा करें कि समझ कर पढ़ने की, और फिर अल्लाह ताला ने कौमों का उरूज व ज़वाल इसके साथ वाबस्ता कर दिया, कुरान को मेयार बना दिया है कि जो है ये अब मेयार होगा। इन अल्लाह यरफ़ बिहाज़ल किताब अकवामन वजदहु बि आखरीन, अल्लाह ताला इसी को किसी के जरिए से कौमों को उठाएगा और कौमों को माएगा। और वो हदीस भी आपने सुनी कि जब आप फरमाया कि कुरान के मानने वालों कुरान को तकिया ना बनाओ, पीछे ना डाल दो, उस पे सर रख के सो ना जाओ, बल्कि शब रोज की घड़ियों में उसकी तिलावत का हक अदा करना, उसकी इशात, उसके पढ़ने पढ़ाने को रिवाज देना, उसके अल्फाज को सही से अदा करना, उस पर गौरव फिक्र करते रहना ताकि तुम कामयाब हो जाओ। जल्दबाजी करके दुनिया का सिला मत चाहना, اللہ تعالیٰ کی خوشنودی کے لیے اس کی تلاوت کرنا اور آخرت میں اس کا صلہ لازمی ہے. بحقی رحم اللہ نے اس کو حدیث کو بیان فرمایا ہے. اب ہماری ان تمام انفرادی اور اجتماعی مشکلات کا جن کا ہم روزانہ ذکر کرتے ہیں اور سنتے ہیں کہ مسلمان جو ہے وہ یہ ہے, یہ مسائل مسلمانوں کو یہ مسائل ہیں, اور جس طریقے سے ہم جو ہے تنزلی میں جا کے ان سب کا حل قرآن کو حرز جان بنا لینے میں ہے. قرآن کو ہم سمجھ کے پڑھیں, اس کی تعلیمات کو عام کریں, اس کی بنیاد پہ قائم نظام ہائے زندگی کو لوگوں کے لیے واضح کریں تاکہ عوام الناس اس کی تعلیم, اس کے احکامات اور ان احکامات کی حکمتوں سے واقف ہوں, اس کے نفاذ کے مطالبے کو جان سکیں, اور جو اللہ نے اس کے ماننے والوں سے جو مطالبہ کیا ہے یعنی اس مطالبے کو جو ہے اس کا شعور حاصل کیا کر سکیں, اور اس کو نافذ نہ کرنے کے وہ نتائج اور عواقع بھی جان سکیں جو قرآن کے اندر مذکور ہیں. اللہ تعالیٰ نے کیا فرمایا کہ اگر اس قرآن کو تم نافذ نہیں کرو گے تو تمہارے ساتھ کیا معاملہ پیش آئے گا. پھر میرے عظیم بھائیو, اس عظیم اصلاحی کام کا آغاز قرآن مجید کو پڑھنے سے ہے. یہ بات صاف طور پر ظاہر ہو گئی ہے کہ اگر ہم یہ امت کی اصلاح کا کام اور یہ قرآن کی جو ہے ہماری زندگی کے اندر انفرادی اور پھر اجتماعی زندگی کے اندر ہمارے قرآن نظام کی یہ بنیاد بن جائے, اس کا آغاز یہ ہے کہ قرآن کو سمجھ کے پڑھا جائے. ظاہر ہے جب قرآن کو سمجھ کے نہیں پڑھا جائے گا تو پتہ نہیں چلے گا کہ قرآن میں کیا بیان کیا جا رہا ہے, کیا تقاضے ہیں. تو پھر آئیے اس عظیم کام کا جو ہے آغاز کریں اور قرآن کو سمجھنے اور سمجھانے کے کسی پروگرام کا حصہ بنیں. اور ہمارے ارد گرد کوئی ایک ایسا پروگرام نہیں ہے جس ہماری وسینڈی کے اندر, جس میرے جو سرکل ہے اس کے اندر, تو آئیں پھر اس کا کوئی انتظام کریں اس کا کہ چلیں یہ جو ہے کام انشاءاللہ قرآن شروع کر, قرآن کو جو ہے وہ سمجھ کے پڑھنے کا. اور اس میں یقین کیجئے کہ جب آپ نے ارادہ کر لیا اور نیت کر لی ہے تو اللہ تعالیٰ اس کے لیے آسانیاں فرمائے گا اور اس میں راستے کھولے گا, اور اللہ تعالیٰ جو ہے وہ اس میں لوگوں کے لیے آپ دیکھیں گے کہ اس میں ایسے آسانیاں پیدا ہوں گی جو آپ بالکل جہاں سے آپ نے سوچا بھی نہیں تھا, آپ کے لیے ایسے جو ہے معاملات آسان ہو جائیں گے. قرآن کے کسی ایسے حلقے سے پختہ وابستگی, شاید پھر قرآن جو ہے قیامت کے روز ہمارے لیے حق میں حجت بن جائے, کیونکہ اگر قرآن ہمارے حق میں حجت نہ بنا تو ہمارے خلاف حجت ہوگا. یہ بات جان لینی چاہیے میرے عزیز بھائیوں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, یعنی دو ہی حیثیتیں ہوں گی قرآن کی قیامت کے حوالے سے ہمارے انسانوں کی, مسلمانوں کی. آپ صلی اللہ علیہ وسلم نے فرمایا القرآن حجت لک او علی, قرآن یا تمہارے اوپر حجت ہوگا یا تمہارے خلاف حجت ہوگا. یعنی اگر تو تم نے اس کے حقوق ادا کیے اور اس کا جو ہے اس کو پڑھنے کا جو حق ہے وہ ادا کیا ہے تو پھر یہ قرآن تمہارے لیے حجت ہوگا, شفاعت کا باعث بنے گا, اور اگر یہ حقوق ادا نہیں کیے ہم نے تو پھر قرآن ہمارے خلاف حجت ہوگا. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں قرآن ہمارے لیے حجت بنائے. اللہم اجعل لنا حجتا یا رب العالمین, کہ ہمارے لیے حجت ہو, ہمارے خلاف حجت نہ ہو. وآخر دعوانا الحمدللہ رب العالمین. عزیز بھائیو, اس سے متعلق جو جڑی ہوئی بات ہے وہ یہ بھی ہے کہ آپ سب کو علم ہے کہ ہم قرآن کو اللہ تعالیٰ کے فضل و کرم سے 5-6-7 سال سے مسلسل لگاتار جو ہے وہ پڑھ رہے ہیں. قرآن کو ایک تہائی حصہ الحمدللہ ہم نے لفظاً تشریح کے ساتھ اور الفاظ کے معانی کے ساتھ اور الفاظ کا قرآنی الفاظ کا جو اردو کنیکشن ہے اس کنیکشن کے ساتھ ہم نے اور قرآن کی تفسیر کے ساتھ یہ سارا الحمدللہ ہم نے اس کو پڑھ لیا ہے. ان تمام جو اسباق ہیں یہ پاور پوائنٹ کی صورت میں, پی ڈی ایف کی صورت میں موجود بھی ہیں. ہمارے بھائی افضال جو ہے احمد, ان کو جو ہے وہ ویب سائٹ پہ لوڈ بھی کرتے ہیں, اب اس کی آڈیو بھی جو ہے نا اپلوڈ ہوتی ہے. تو میں آپ کو جو ہے اس سلسلے میں الحمدللہ آپ میں سے کئی ایک جو ہے اس پروگرام کے اندر شریک بھی ہیں, لیکن جو بھائی بھی اس کے اندر اور بہنیں بھی شریک نہیں ہیں تو میں چاہتا ہوں کہ قرآن کے اس پروگرام کے ساتھ وابستہ ہو جائیں. یہ جمعے کی صبح کو 9 بجے پروگرام ہوتا ہے, ہر جمعے کو صبح 9 بجے ہوتا ہے, یہ کم و بیش 1 گھنٹے کا پروگرام ہوتا ہے تمام ملا کے اس کو اس کے اندر, اور ہم تقریباً کوئی 7-8-9 آیات کو جو ہے تلاوت کرتے ہیں, مطالعہ کرتے ہیں, اور یہ کمپریہنسو قسم کا, جو ساتھی اس کو جانتے ہیں یہ اس کے تمام اسپیکٹ جو ہیں اس کے اندر جتنے موضوع مباحث آتے ہیں ان پہ خصوصی زمینہ بھی ہم ساتھ اور اضافی مٹیریل مواد بھی, احادیث جو اس زمن میں آتی ہیں وہ بھی متن کے ساتھ اور ترجمے اور تشریح کے ساتھ, اور سارے کے سارے مباحث ہم, آپ کے سوالات, ہر چیز ہم اس کو جو الحمدللہ کور کرتے ہیں. और अल्लाह के फजल व करम है, अल्लाह ताला का शुक्र है इसके ऊपर हम बजा लाते हैं। उसने हमें ये तौफीक दी है कि हम जो कुरान के ऊपर मिलजुल कर जो है इस पे गौर व फिक्र करें। आपको पता है कि कुरान को मिलकर पढ़ना और सीखना और सिखाना दोनों ऐसे आमाल हैं जो अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम को पसंद है। आप सल्लल्लाहु अलैहि वसल्लम के इंसानों में से सबसे अफजल तरीन लोग हैं वो, जो कुरान खुद भी पढ़ते हैं, कुरान पढ़ाते भी हैं और पढ़ते भी हैं। दोनों काम करना ये एक जैसे जो है बड़े अजर का बायस है। तो मैं आपको दावत देता हूं कि आप जरूर इस प्रोग्राम के साथ अपनी जिंदगी में आज से इस रमजान में कम से कम आप जिंदगी में एक मुस्बित तब्दीली का जो आगाज कर लें, और आप देखेंगे इंशाअल्लाह ताला कि किस तरीके से एक नई दुनिया आपके ऊपर वाजे होगी कुरान की। और कुरान आप जो है, मुझे तो खुद यकीन कीजिए कि मुझे आपकी कल्बी कैफियत का इल्म नहीं है, लेकिन मेरी कल्बी कैफियत ऐसी होती है कि मैं जुमे के उस दिन का इंतजार करता हूँ कि मैं जो है हम कुरान के उस हिस्से को जाएं और उस कुरान के इस हिस्से को सीखें, और जो ऐसे पहले हमने इस तरीके से उसको नहीं सीखा। और फिर ये अल्लाह ताला का खास फजल और अल्लाह ताला की एक सकीनत है जो अल्लाह ताला कुरान के सीखने वालों पर और सिखाने वालों पर नाजिल फरमाता है, और इसमें हदीस के अंदर भी इसका जिक्र है। तो अजीज भाइयों, ये मैं और बहनों आपसे मैं जो है तमास है मेरी कि आप जरूर इस प्रोग्राम को ज्वाइन करें, और जो इसको ज्वाइन करना चाहते हैं वो जो है वो मुझे अपना अफजाल भाई को, नूर भाई हैं यहाँ पे जो उस ग्रुप के, कुरान वीकली क्लास हमारा एक ग्रुप है उसके अंदर आप अगर आप उसमें जो है अपना नाम फोन नंबर देंगे तो आपको तमाम मालूमात और इस प्रोग्राम की इंफॉर्मेशन अलर्ट्स सारे आपको इंशाल्लाह आते रहेंगे, और जो भी उस सिलसिले में मालूमात होंगी वो भी इंशाल्लाह आपको मिलेंगी। तो मुझे उम्मीद है कि इंशाल्लाह ताला आप ये जरूर इस कुरान के हवाले से इस साल तब्दीली और का जो है आगाज अगर आप जरूर इंशाल्लाह कर देंगे। वाखर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। हमने अजीज भाइयों, हम बेशक हम 10 बजे तक यकीनी तौर पर वक्त है हमारे पास, हम आप सवाल यकीनी तौर पर कुरान अल्लाह ताला फजल करम से खत्म किया। आप बहुत सारे सवाल भी हो सकते हैं आपके पास, अगर वो अभी तक तमाम जो भी हमने चीजें कवर की हैं कुरान से मुतल्लिक हैं, इस मौजूदा से मुतल्लिक हैं, दीनी मौजूदा से मुतल्लिक आप पूछ सकते हैं, और आपके सवालों के बाद इंशाल्लाह फिर दुआ पे खत्म होगा।